नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा प्रारम्भिक समयमा महत्वपूर्ण योगदान गर्नुभएका भानुभक्त आचार्यको 211 जन्म जयन्ती आज मनाइँदैछ। विक्रम सम्वत 1871 असार 29 गते तनहुँको चुङ्घी रम्घामा जन्मनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति पनि हुनुहुन्छ। मूल रूपमा नेपाली साहित्य, भाषा र नेपाली जीवनका सन्दर्भमा भानुभक्त आचार्यको योगदानलाई महत्वपूर्ण मानिन्छ। उहाँको योगदानबारे आजको अन्तर्संवादमा हामी कुराकानी गर्नेछौं। प्राध्यापक डाक्टर माधव प्रसाद पोखरेल हामीसँग प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई। अब 211 भानु जयन्ती आज मनाइँदैछ। मूल रूपमा 54 वर्ष जीवन बाँचेर अस्ताउनुभएका भानुभक्तको योगदानबारे आज 211 वर्षपछि पनि हामी चर्चा गर्दैछौं। उहाँले त्यत्रो ठूलो योगदान के गर्नुभयो, प्रारम्भमा त्यहीँबाट जाउँ न।
उहाँले वास्तवमा कस्तो भने, उहाँले गर्नुभएको नेपाली भाषाको सेवा हो। अनि भाषाको सेवा कस्तो हुन्छ भने, यो साहित्य चाहिँ राजनीतिभन्दा बलियो हुन्छ, दिगो हुन्छ, व्यापक हुन्छ, त्यो मुटुसम्म पुग्ने हुन्छ। राजनीति चाहिँ मुटुसम्म पुग्दैन, त्यो आत्मैसम्म पुग्दैन। राजनीति चाहिँ बाहिर यसो बल पाखुरासम्म मात्रै पुग्ने हो। र यसरी भानुभक्तले नेपाली भाषामा रामायण लेखेर रा, जुन खालको अध्यात्म रामायणको नेपाली अनुवाद गरेर रा, जुन प्रकारको काम गरे, त्यो कामले चाहिँ के भयो भने, त्यो पहिलो त्यति ठुलो, त्यति सौन्दर्य भरिएको र त्यसरी नेपाली जातिको र संस्कृतिको मुटु को ढुकढुकी त्यसभित्र अनुवादै भए पनि, भानुभक्तले हालेका मौलिकताका कारणले त्यसले जुन प्रकारको नेपालीहरूको मन जित्यो, त्यो नेपालीहरूको मन जितेर त्यो के भयो भने, नेपाली भाषीहरू नेपालका नेपाली भाषी मात्रै नभएर नेपालीहरू त अरू भाषा पनि मातृभाषा भएको छन्, तर यो चाहिँ भानुभक्तको नेपाली भाषा त एकातिर के भएको छ भने, समग्र नेपाली जातिको साझा भाषा भएको छ एकातिर भने, भानुभक्त चाहिँ कस्तो भने, एउटा नेपाली जातिका ब्रान्डेड चिनारी भएका छन्। किनभने अहिले विश्वभरमा नेपालीहरू सर्वत्र छरिएका छन्। यो जगदम्बा नेपाली साहित्यको वृहत इतिहासको तेस्रो ठेरीमा नेपाली साहित्य, नेपाल बाहिरको नेपाली साहित्यको त्यहाँ चाहिँ कस्तो छ त्यो त्यसको चर्चा छ। त्यसमा चाहिँ सबै नेपाली जात र सबै नेपाली जातिका लेखकहरू मिलेर, झन् 84 जति लेखकहरू मिलेर त्यो नेपाली साहित्यको वृहत इतिहासको तेस्रो ठेरी बनेको छ। त्यो हेर्दाखेरि के देखिन्छ भने, नेपाली भाषा चाहिँ कस्तो भने, आज मेचीर महाकाली भने पनि, मेचीदेखि महाकालीसम्म भने पनि, इतिहासको एउटा चरणमा राहुल साङ्कृत्यायन र जनकलाल शर्माको खोजीबाट चाहिँ के भने, हाम्रो माधव घिमिरेजीले लेखेका गीतमा त पश्चिम किल्ला काङ्गडा पूर्वमा टिस्टा पुगे थियो मात्रै छ, तर राहुल साङ्कृत्यायन र जनकलाल शर्माले गरेको खोजीबाट के देखिन्छ भने, पश्चिम किल्ला त काङ्गडा होइन, रावी नदी, वैदिक नदी, परुष्णी नदीसम्म पो पुगेको रहेछ भन्ने कुरो फेला पर्यो। तर नेपाली चाहिँ कस्तो भने, त्यति संवेदनशील छैन, इतिहासको कुरा उहिले प्रकाशित भइसके, त्यसको खोजी गरेर हाम्रो चाहिँ पश्चिम किल्ला काङ्गडा होइन रावी हो भन्ने चाहिँ भन्न सक्ने चाहिँ त्यसरी समेट्ने देखिँदैन। म भर्खर चीन पुगेर आएँ, चीनमा चाहिँ भनेको कुनै कुरो छ कुनै विद्वानले भने, टपक्क अलिकति पनि त्यसलाई खेर नफालिकन टिपेर आफ्नो राष्ट्रको शक्ति बढाउने परम्परा रहेछ। हाम्रो नेपालमा चाहिँ त्यो उसको लेखनाथ पौडेलले कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि भने, मणि र छरिया छरिए छ, यस्तो खालको स्थिति छ। र यसरी हेर्दाखेरि भानुभक्तको चाहिँ के भने, जुन कीर्ति पृथ्वीनारायण शाहको मैले भन्न खोजेको कुरो के भने, पूर्वमा टिस्टा र पश्चिममा रावीसम्म मात्रै हो पृथ्वीनारायण शाहको सिमाना, तर भानुभक्तको सिमाना त समग्र नेपाललाई नै, नेपाल होइन समग्र विश्वलाई नै हस्तामलक हत्केला भित्रको अमला बनाइदिए भानुभक्तले। त्यसैले पृथ्वीनारायण शाह र भानुभक्तको तुलना गर्यो भने एकजनाले नेपाली राष्ट्रका लागि को ब्रान्ड पृथ्वीनारायण शाह ब्रान्डेड सिनारी पृथ्वीनारायण शाहले दिए भने समग्र नेपाली जातिलाई को चाहिँ ब्रान्डेड सिनारी भानुभक्तले देखे दिए। यसरी हेर्दा राजनीतिक सिमाना चाहिँ खालि पुरानी इतिहासकै कुरा गर्यो भने पनि टिस्टादेखि राविसम्म मात्रै हो। आजको कुरा चौवली सन्धिका पछिका कुरा गर्यो भने मेचीदेखि महाकालीसम्म मात्रै साँगुरो भए पनि भानुभक्तको त सीमा नै रहेन। विश्वभरमा जहाँ जहाँ नेपाली फैल कुनै बेलामा त्यो गोर्खा सैनिकहरू विश्वभरमा थिए, ती गोर्खा सैनिकहरूको आफ्ना आफ्ना मित्र भाषा के अरे मातृभाषाहरू थिए, तर ती सबै मातृभाषाको साझे चिनारी नेपाली भाषा बोल्थे र सबैको चाहिँ ब्रान्डेड चिनारी सबैको साझै साहित्य त भानुभक्तको रामायण पो थियो। यसैले भानुभक्तले चाहिँ को चाहिँ हेर्दैन छ सिमाना हो राष्ट्रिय सिमाना चाहिँ के हो भने पृथ्वीनारायणको भन्दा भानुभक्तको चिनारी चाहिँ विश्वभर जहाँ जहाँ नेपाली छरियो त्यहाँ त्यहाँ नेपाली जातिको अस्मिता र परिचयका को ब्रान्डेड चिनारी भानुभक्तले दिया छ।
डाक्टर साहब जस्तो अब भनौँ न भानुभक्तको हामीले भाषाको सन्दर्भ या चाहिँ साहित्यको सन्दर्भको चर्चा गरेका छौँ, नेपाली भाषामा उहाँले रामायण अनुवाद गर्नुभयो र यहाँले भने जस्तो त्यसलाई ठ्याक्कै हाम्रो परिवेशमा उहाँले ढाल्नुभयो, किनभने अब रामायणका कतिपय सन्दर्भहरू हाम्रो भूगोलसँग मिल्छन् भन्ने दावीहरू पनि यदाकदा भइरहेका छन् राजनीतिक नेतृत्वका तर्फबाट या अन्य बौद्धिक व्यक्तित्व साहित्य लगायतका क्षेत्रबाट पनि त्यो कुराहरू हुने गरेको छ। त्यो बाहेक अब उहाँले जुन चाहिँ साहित्य सिर्जना गर्नुभयो प्रश्नोत्तरीको कुरा गरौँ या भक्तमाला बौद्ध शिक्षा रामगीता या उहाँका थुप्रै फुटकर कविताहरू पनि छन् जसले नेपाली साहित्यलाई समृद्ध बनाए योगदान दिए। त्यो बाहेक पनि अब जस्तो नेपालको जीवन छ नि हाम्रो पारिवारिक जीवन या सामाजिक जीवन रामायणलाई चाहिँ त्यो आयामबाट म अलिकति यहाँलाई जिज्ञासा राख्न खोजेँ। रामायणको जुन हामी ठ्याक्कै उहाँ जसरी भानुभक्त त्यो बेला त्यो हिसाबले चर्चित हुनुभयो उहाँको यो रामायणको त्यो ठ्याक्कै आदर्श छ नि त्यसलाई हामी नेपाली समाजले नेपाली परिवारले अपनत्व लिएको जस्तो देखिन्थ्यो, त्यसमा चाहिँ कतिको योगदान रह्यो भानुभक्तको र मूल रूपमा नेपाली भाषामा अनुवाद गरिएको रामायणको?
हजुर, एउटा के देखिन्छ भने भानुभक्तले जुन बेला यो रामायण लेखे त्यस बेला नेपालमा राणा शासन थियो। त्यो राणा शासन चाहिँ के भने तिनीहरू राणाहरू चाहिँ आफ्नो पारिवारिक सुखमा उनीहरू वर्ता थिए, वर्ता संलग्न थिए र राणाहरूसँग अर्को समस्या के थियो भने उनीहरू चाहिँ जङ्गबहादुर राणाले बेलायतमा यात्रा गरेर फर्केर आएपछि 1910 दरबार हाई स्कुल खोले। दरबार हाई स्कुलमा चाहिँ अङ्ग्रेजी अनिवार्य शिक्षा लागू गरे र यसरी अनि दरबारका केटाकेटीलाई मात्रै पढाउन लाग्थ्यो र त्यो अङ्ग्रेजी भाषा यता राणाहरूले सुरु गरे। नेपाली भाषाको चाहिँ त्यसैले एकातिर जङ्गबहादुरको र पृथ्वीनारायण शाह के अरे भानुभक्तको तुलना गर्यो भने भानु के जङ्गबहादुर राणा चाहिँ नेपाली भए पनि राष्ट्रका लागि उनले ठुलै काम गरेका छन्, राणाहरूले पनि थुप्रै गरेका छन्, तर एकातिर नेपाली भए पनि नेपालमा नेपाली भाषा नभएर अङ्ग्रेजी भाषा अनिवार्य रूपमा पढाउने एक प्रकारको परम्परा पहिले त दरबारबाट थाले पछि वीरशमशेरका पाला सबै अरू सर्वसाधारणले पढ्न सक्ने बनाइदिए, तर अङ्ग्रेजीलाई चाहिँ नेपालीभन्दा माथि पार्ने पहिलो दुर्घटना जङ्गबहादुर राणाले गरे। तर त्यसै बेला चाहिँ के भने भानुभक्त आचार्यले चाहिँ नेपालीलाई उचाले र यसरी हेऱ्यो भने अङ्ग्रेजी र नेपालीका बीचको भाषाको जुन बीचको जुन आजसम्म पनि एक प्रकारको रूढी कस्तो छ भने भारतमा एउटा भारत उपनिवेश थियो अङ्ग्रेजको, त्यस बेला भारतकोमा चाहिँ कस्तो खालको शिक्षा चाहिन्छ भनेर त्यो टिभी मेकालेलाई यहाँ शिक्षा योजना बनाउन दिएको थियो, उसले अनिवार्य यहाँ अङ्ग्रेजी लागू गर्नुपर्छ, संस्कृत यहाँदेखि भर्सक बन्दै गरौँ, सकेनौँ भने सकेसम्म यसलाई हतोत्साहित गरौँ, किनभने म भारतभरि घुमेँ, भारतभरि घुम्दाखेरि मैले एउटै चोर पनि भेटिनँ, एउटै माग्ने पनि भेटिनँ, यो कस्तो भारतीयहरूको उच्च नैतिकता, यो सबै संस्कृतले गर्दा हो, अब संस्कृतलाई बन्द गर्नुपर्छ भनेर मेकालेले ल्याएको चाहिँ के भने भारतमा चाहिँ एउटा यस्तो शिक्षा चाहिएको छ त्यहाँ चाहिँ विद्वान बनाउनलाई होइन सर्वसाधारणलाई सिकाउने होइन एउटा एउटा मध्यस्थ वर्ग मध्यम वर्ग तयार गर्नु छ सिक्छ अङ्ग्रेजी पढ्नेहरूको, तिनीहरू चाहिँ के भने सर्वसाधारण जनता र हाम्रा बिचमा दोभाषेको काम गर्छ। तिनीहरूले चाहिँ के गर्नुपर्ने, हामीले त यो अङ्ग्रेजी शिक्षाको माध्यमबाट काला अङ्ग्रेजी उत्पादन गर्नुपर्छ, त्यसको तिनीहरूको अनुहार चाहिँ देख्दा काटीकुटी भारतीयहरूको जस्तो देखियोस् तर काम र निष्ठा चाहिँ विदेशीका लागि हाम्रा लागि तिनीहरूले काम गर्ने भनेर जङ्गबहादुर त्यो उसले नेकालेले ल्याएको जुन अङ्ग्रेजी शिक्षा भारतमा थियो, उपनिवेश भारतमा विदेशी शत्रु राज्यमा दिगो शासन गर्ने कुनियतले ल्याएको जङ्गबहादुरले मूर्खतावश नबुझेर त्यो अनिवार्य अङ्ग्रेजी हुनाले आज के भएको छ भने नेपालीहरू चाहिँ त्यो अङ्ग्रेजी बोल्न जानु भने एकदम यो चाहिँ विद्वान हो भन्ने भ्रम, नेपाली जानु भने नेपालीमा त्यसलाई आउँदो रहन्छ भनेर आफ्नै आफ्नो जातीयलाई हेर्ने नेपाली भाषा चाहिँ बोलो भने मलाई त आफ्नो लाइफमा एउटा एक वर्ड इङ्ग्लिस पनि युज गर्न आउँदैन भनेर आफ्नो भाषालाई सकेसम्म बढ्ता बिटु ल्यायो भने इज्जत हुने, अङ्ग्रेजी बोलो भने त फेरि त्यहाँ अङ्ग्रेजीमा पनि त्यसै गरी नेपाली भाषाका शब्दहरू छिराएर अङ्ग्रेजी बोल्नु नि, त्यस्तो चाहिँ गरेन गरौँ भने फेरि इज्जत जाने भने विदेशी भाषा चाहिँ सकेसम्म चोख्यो राख्ने, आफ्नो भाषा चाहिँ बिटुलो पार्ने र विदेशका लागि काम गर्ने। आज त्यो उत्पादनका साधनहरू चाहिँ के भने भूमि श्रम भएन भने त कुनै पनि राष्ट्रले आर्थिक विकास गर्दैन, तर नेपालका को शिक्षा मन्त्रालयले चाहिँ के गरिरहेको छ भने त्यो नेपाली श्रमिकहरूलाई त विदेशमा बेचिराख्यो, सारा कच्चा माल बेचिराख्यो, त्यो कच्चा माल बेचेर श्रमिकहरूलाई बेचेर कुनै राष्ट्र आर्थिक रूपले समृद्ध हुन्छ? जापानमा विदेशले आफ्ना के अरे श्रमिकहरूलाई विदेश पठाउँछ, चिनले पठाउँछ, त त्यसैले यो एक प्रकारको जुन हामीसँग के देखिएको छ भने नेपालमा काला अङ्ग्रेज उत्पादन गर्ने त नेकालेको सपना थिएन, तर जङ्गबहादुरले मूर्खता बस ल्याइदिएका हुनाले युरोपेली भाषाहरूमा अङ्ग्रेजी मात्रै जहाँ जहाँ अङ्ग्रेजी भाषीहरू क्षेत्रहरू छन् त्यहाँ चाहिँ नेपालीहरू पढेर अमेरिका जाने, बेलायत जाने, अस्ट्रेलिया जाने भनेर रहर गर्छन्। ती रुस जान्छु पनि भन्दैनन्, ती चाहिँ अरू फ्रान्स जान्छु पनि भन्दैनन्, जर्मनी जान्छु पनि भन्दैन, उनीहरूलाई त्यही युरोपेली भाषामा त्यही अङ्ग्रेजी भन्दा त धेरै त्यो उसका समृद्ध रुसी थियो, जर्मन थियो, इटालियन थिए कुनै बेलामा, तिनीहरू ल्याटिन ग्रिक जानु भने नेपालीले विद्वान ठान्दैन, अङ्ग्रेजी जानु भने भन्छन्। एक प्रकारको कस्तो सारा शिक्षितहरूको बिचको मानसिकता कस्तो भएको छ भने अङ्ग्रेजी जानु भने विद्वान ठहरने, अङ्ग्रेजी बाहेक अर्को जानु भने हेप्ने, त्यसैले आफ्नो जातिलाई नै विदेशका लागि प्रति इज्जत गर्ने
जस्तो। अब डाक्टर साहब हजुर 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 जुन बेला यहाँले भने जस्तो जस्तो हजुर अब जङ्गबहादुरको समयमा त्यो आएको थियो त्यसलाई चिर्ने गरी कहीँ न कहीँ भानुभक्तले रामायणको रचना गर्नुभयो, अनुवाद गर्नुभयो। अब यो सन्दर्भ छ, आजको दिनमा भानुभक्त आचार्यको जुन यो योगदानहरू छ, मैले अलिकति यहाँलाई अघि भनेको थिएँ कि परिवारको आदर्शको सन्दर्भबाट हेर्न पर्दा जस्तो हामी चाहिँ हामी हिजोसम्म हाम्रो परिवार एउटा चाहिँ भनौँ न संयुक्त परिवार थियो जस्तो रामायणमा थियो होइन, भनौँ त्यसलाई कहीँ न कहीँ हाम्रो जीवनमा एउटा आदर्श राम आदर्श पुत्रका रूपमा, आदर्श श्रीमानका पतिका रूपमा, आदर्श चाहिँ दाजुका रूपमा, यो जुन हाम्रो समाजको संरचनामा यसले कहीँ न कहीँ एकदम गहिरो गरी जुन प्रभाव पारेको थियो त्यो पनि आज अलिकति त्यसलाई हल्लिने अथवा चाहिँ अलिकति चाहिँ असर पार्ने जस्तो भइरहेको छ। यी यावत सन्दर्भहरूमा आजको औचित्य, आजको महत्व या आज भानुभक्तको हामी सम्झना गरिरहँदा त्यतातिर हामीले चाहिँ पहिलाउनु पर्ने बाटाहरू कस्ता छन्?
हजुर, यो वास्तवमा के देखिन्छ भने जसले कुनै साहित्य रचना गर्छ, सिर्जना गर्छ वा साहित्यको काम गर्छ, त्यसले जहिले पनि समसामयिकतालाई ध्यान दिन्छ, समसामयिकता चाहिँ बिर्सेर कसैले सिर्जना गर्न सक्दैन। त त्यसैले भानुभक्तले रामायण अनुवाद किन गरेछन्? रामायण त सधैँ थियो संस्कृतमा, पुराण भन्नेहरूले भनेकै थिए, त्यसलाई अनुवाद गर्ने उनले काम किन गरे भने त्यस बेला राणा शासन थियो, राणाहरूका लागि शक्तिका लागि लुच्छा चुडी गरेर दाजुभाइले दाजुभाइलाई काट्ने, जङ्गबहादुरले कोत पर्व मचाएर सारा त्यो आफ्ना उसलाई दरबारहरूलाई हत्या गरे, त्यस पछाडि त फुटको कुरा सुरु भयो, राणाहरू नै राणाहरूको विश्वास नगर्ने, चन्द्र शमशेरले फतेह शमशेरलाई पागल बनाए, देव शमशेरलाई हटाए, अनेक खालका वीर शमशेरलाई उसमा गरे, खड्ग शमशेरलाई किनार, यस प्रकारका जुन दाजुभाइहरूका बिचमा बेमेल हुने, परिवारमा एकअर्का शङ्का गर्ने त्यो वातावरणमा भानुभक्तले के गरे भने रामायण अनुवाद गरिदिएर आदर्श दाजुभाइका बिचमा सम्बन्ध कस्तो हुनुपर्छ त्यो पो हाम्रो के अरे सांस्कृतिक आदर्श हो त श्रीमान श्रीमतीका बिचमा कस्तो आदर्श हुनुपर्छ भन्ने प्रकारको एउटा लुछाचुडी होइन त्याग भनेपछि भानुभक्तको रामायणमा त जस्तो कोही केहीले भरतका लागि राज्य मागिदिन नामचन्द्रलाई वनवास दिन तर भरतले आएर त के गर्यो भने त्यो आफ्नो राम राज्य जुन जुन दशरथ अयोध्याको राज्य सिंहासन छ भरतले गएर रामचन्द्रलाई दिन खोजे रामचन्द्रले भरतलाई दिन खोजे भकुण्ड खेले जस्तो नि भकुण्ड आफ्नो आत्मा राख्यो भने हारिन्छ त्यो घेर खेल भकुण्ड चाहिँ फ्याँको भने मात्रै अर्का आत्मा फालो भने मात्रै भलिबल भनौँ खेल जितिन्छ नि त्यस ढङ्गले राम के अरे राम रामायणको जुन कथा हो त्यो चाहिँ भकुण्ड खेले जस्तो पो भयो भकुण्ड खेल्दा जित्ने त्यस प्रकारले एउटा दाजुभाइका बिचमा कसरी एकअर्कालाई आत्मीयता राख्ने र एकअर्काको त्यागले एकअर्काको पारस्परिक मायाले त्यो आदर्श चाहिँ हाम्रो संस्कार हो भन्ने खालको कुरो जुन भानुभक्तले त्यति बेला दिए आज हामी हेऱ्यौँ भने आज त हामीहरूको परिवार टुक्रिरहेका छ थुप्रै मानिसहरू अहिले त्यही मेकालेले लगाएको जुन जुन डडेलो भारतका लागि लगाएको नेपालमा चाहिँ चाहिने नपर्छ मेकालेले त खालि निम्न माध्यमिक तहदेखि मात्रै अङ्ग्रेजी अनिवार्य सिकाउनु भनेको थियो आज नेपालका मान्छे त लगेर त्यो प्राइमरी लगेर प्ले ग्रुप के भन्छन् सबै अब पशुपतिमा बाँदर चिन्नुभन्दा अगाडि हेर्नु मम्मी मङ्की भनेर भन्न सक्ने बाँदर चिन्नुभन्दा अगाडि मङ्की चिनाइराखेका छन् र सारा नेपाली जुन एउटा संस्कृति हो नेपाली परम्पराहरू चाहिँ आज पृथ्वीनारायण शाहले के भनेको थिए भने बुढा मरे भाका सरे भनेको थिए त्यसको अर्थ के हो भने बुढाहरू त मरेर जान्छन् तर बुढाहरूले ल्याएको साँचिएको जुन परम्परागत लोक विद्या हो त्यो चाहिँ मर्दैन उनीहरूले आफ्ना बाबुआमाले छोराछोरीलाई सिकाउँछन् छोराछोरीले नाति नातिनालाई सिकाउँछन् त लोक विद्या चाहिँ सरेर जान्छ त्यो चाहिँ मर्दैन खालि बुढा मात्रै मर्छ नाच हुँदैन भनेर पृथ्वीनारायण शाहले भनेको थिए तर आज त कहाँ कहाँ हाम्रा छोराछोरी नाति नातिनाहरू त बुढाबुढीका कुरा हजुर हजुरआमाका कुरा त सुन्दैन आज त के भने जन्मिने बित्तिकै मोबाइल लिएर बस्छन् अनि केटाकेटीहरू आज स्कुल जाने सबै केटाकेटीहरू नेपाल बस्न कोही पनि पढिराखेको छैन जो फेल भयो त्यो नेपालमा बस्छ जो चाहिँ पास भयो त्यो त हिँडि भयो त यसरी के भने नेपाल पुरा खोक्रो भइरहेको छ यो वातावरणमा हामीले रामायणलाई भानुभक्तको रामायणलाई मनन गरेर पढ्नु हो भने अरूले अब केटाकेटी विचारहरू के पढ्ने शिक्षा मन्त्रालयले अलि मन गरेर पढो भने यहाँको के अरे मन्त्रीमण्डलले अहिले राम्रोसँग रामायण पढो भने अलि राष्ट्रका लागि काम हुन्छ कि
हजुर अब जस्तो यसको भनौँ न यसको जुन महत्व छ अब यहाँले अघि भनेको जस्तो यदि चाहिँ त्यसको सही ढङ्गले उपयोग गर्न सकिएन भने कौडीको भाव हुन्छ चाहे जतिसुकै बहुमूल्य चीज होस् होइन अब यसको यसको प्रचार गर्ने सन्दर्भमा यसको प्रवर्धन गर्ने सन्दर्भमा आजको दिनले यहाँले अलिकति त भनिसक्नुभयो मन्त्रीमण्डलका सदस्यहरूका सन्दर्भमा या शिक्षा मन्त्रालयका सन्दर्भमा आम तहसम्म यसलाई पुर्याउनका लागि यहाँहरू जस्तो विद्वानहरू या हामी जस्तो संचार माध्यमहरू या कसको कसको भूमिका कसरी कसरी हामीले तय गर्न छौँ जसले गर्दा यसलाई फेरि एकचोटि आम तहमा पुर्याउन सकियोस् किनभने यहाँले अघि नै सुरुमै एउटा निकै महत्वपूर्ण सन्दर्भ भनिसक्नुभयो कि जङ्गबहादुरको पालामा अङ्ग्रेजीको जुन एउटा अभ्यास गरिएको थियो त्यसलाई चिर्न रामायणले काम गर्यो अब यसलाई फेरि हामीलाई त्यसको आवश्यकता छ
वास्तवमा कस्तो खाँचो छ भने हामीहरूको लोक विद्या पृथ्वीनारायण शाहको त बुढा मरे भाका सरे भएन बुढा मरे भाका पनि मरे भन्ने अहिलेको जुन वर्तमान स्थिति हो यो चाहिँ राष्ट्रका लागि ठुलो नाश संस्कृति नाश हुनु हाम्रो आफ्नो लोक विद्या थाहा नपाउनु आफ्ना नेपाली शब्द थाहा नपाउनु नेपाली भाषा नजान्नु अनि यस प्रकारको जुन स्थिति वर्तमान छ यो खालको स्थितिलाई बाट हटाउन सबभन्दा सजिलो उपाय चाहिँ मनन गरेर के गर्नु छ हजुरबा हजुरआमाका कथाहरू बुढाबुढीका कथाहरू के अरे छोराछोरीहरूलाई र नयाँ पुस्ताहरूलाई कसरी सिकाउने अहिले कस्तो मेकालयले गर्दा के भयो भने शिक्षा भनेको त लगेर आफ्नो लोक विद्या जान्नु पर्दैन यो माधव पोखरेल प्रोफेसर हो धेरै पढ्छ थुप्रै कुरा जान्दछु भनेर फुटानी लगाउँछ तर यो माधव पोखरेलले कहिल्यै पनि विद्यालयमा भूगोल पढ्दाखेरि यो हिमाली टाकुराहरूको यो नाम, यो टाकुराको नाम यो हो, यो लोत्से हो, यो रल्वालिङ हो, यो महालङ्गुर हो भनेर कहिल्यै चिनाउनु आवश्यक भूगोलको किताबले जानेन माधव पोखरेल। माधव पोखरेल त 75 वर्ष अब आजका केटाकेटीले पनि भूगोलका किताबमा काहीँ पनि कुनै तहमा पनि नेपालको हिमाली टाकुरा चिन्नु पर्दैन, हाम्रो शिक्षा मन्त्रालयले चिनाउनु आवश्यक छैन छैन। त मुख्य कुरो मैले भने आज के हो भने यो हामीले के गर्यौँ भने हाम्रो आफ्नो परम्परा एउटा यत्रो जुन यो माधव पोखरेल यतिको भएको के हो भने मेरी आमाले र हजुरआमाहरूले दिएको शिक्षाले गर्दा मात्रै माधव पोखरेल यति भएको, स्कुलको ट्याउट्याउले होइन। तर जुन आमा हजुरआमाहरूले हामीलाई माधव पोखरेल जतिको मान्छे बनाए ती आमा हजुरआमाहरू त अशिक्षित भन्न सिकाएको छ हाम्रो शिक्षा मन्त्रालयले। यो त उनीहरू कसरी अशिक्षित हुन्छन्? सारा लोक विद्या र लोक संस्कृतिका कुराहरू जुन अब के अरे ढोले दमाई गाइनेहरू जुन छन् सारा हामीहरूको संस्कृतिका लोक कथा र गाथाहरू बोकेर बसिरहेका छन्, सारा संस्कृति रसको ज्ञान उनीहरूसँग छ, उनीहरूलाई त हामीले दलित बनाएका छौँ, उनीहरूसँग सिक्नुपर्ने कति कुरा छन्, ती लोक परम्पराहरू त र लोक विद्याहरू सिकाउनु पर्ने कुरामा चाहिँ पाठ्यक्रममा लोक विद्या सिकाउने केही छैन। ती जसलाई दलित बनाएको छ माओवादीले 10 वर्ष कति वर्ष युद्ध गर युद्ध गर आयोजन युद्ध गरेपछि त दलितहरू चाहिँ समान बाहुन समान बनाउन सके अब पो त उनीहरूको जनयुद्धको अर्थ हुन्थ्यो। लगेर खालि नेताहरूलाई सिंहदरबार भुल्ने काम गरौ केही पनि गरेन, लगेर अलिअलि काम त गरौ केही राजनीतिक विकास, तर खोइ जबसम्म दलितहरू लाई चाहिँ सारा नेपाली नेपालीका बिचमा जुन भेद र अन्तर्विरोधहरू हट्दैनन् तबसम्म हुँदैन। उहाँ चाहिँ के भने रामचन्द्रले
अब त्यसलाई हजुर हजुर अब त्यसलाई आजको साहित्यले त्यसलाई कसरी बोक्न सक्छ, कसरी चाहिँ त्यसलाई ती ठाउँहरूसम्म पुर्याउन सक्छ?
सक्ने वास्तवमा कस्तो भने साहित्य त अहिले पनि जुन सिर्जना छ त्यो हामीले हेऱ्यौँ भने के भने एउटा भ्रष्टाचारीले पनि कविता लेख्यो भने भ्रष्टाचार गर्नु हुँदैन नै भन्छ, भ्रष्टाचार गर्नुपर्छ भन्दैन, महाभ्रष्टाचारीले पनि भनेछन् के भने अहिले पनि नैतिकता कहीँ छ भने साहित्यमै छ। त्यसरी तर जो के अरे एउटा मेरो मित्रले शैलेन्द्र साकारले एउटा कविता लेखे सर्पहरू गीत सुन्दैनन् भने खोइ नेपाली त पढाउन छोड्यो नि त, नेपाली पढाउने काम त अहिले बन्द भयो, खालि मान्छेलाई चाहिँ बच्चा के भने अङ्ग्रेजीको ट्याउट्याउँ अङ्ग्रेजी बनाएर हामी खालि के गरिरहेका छौँ भने अङ्ग्रेजी अनिवार्य गरेर नेपालीलाई नेपाली या मातृभाषीहरूलाई आफ्नो मातृभाषा नजान्ने बनाउन सक्छौँ, तर जति मरि गए हामी एउटा अङ्ग्रेज नेपालीलाई अङ्ग्रेजी नेपालमा सिकाएर अमेरिकन जतिको र बेलायतको केटाकेटी जतिको बोल्न सकेन त बनाउन सक्दैनौँ, त्यो त असम्भव छ। हामी भएकोमा थुप्रै प्रोफेसरहरू नेपालीका प्रोफेसरहरू हिन्दीका प्रोफेसरहरू चिन्छु, संस्कृतका प्रोफेसर चिन्छु, हाम्रो त्यो के अरे एकजना मित्रले लेख्नु भएको छ उहाँ चाहिँ के भने उसको जुन म्याक्स मुलरले ऋग्वेदको सायण भाष्यको अनुवाद गरे ती म्याक्स मुलरलाई पनि संस्कृत आउँदैन त्यो लेख्नु भएको छ। यसैले गर्दाखेरि चाहिँ के भने अर्काको भाषा जानेर त्यो मातृभाषीको जतिको चेत हो त्यति नै ज्ञान त क्षमता त कहिले आउँदैन। तर त्यसैले हामीले के गरिरहेका छौँ भने जुन खालको अनिवार्य शिक्षा केटाकेटीमा तोतै बोली फुट्नुभन्दा अगाडि लगेर अन्यायपूर्वक मेकालेले पनि 7 क्लासदेखि मात्रै पढाउनु भने त्यो लगेर यो यसरी अङ्ग्रेजी शिक्षालाई अनुवाद पुर्याएर जुन सखाप पारे नेपाली संस्कृति र भाषा र सारा मातृभाषाहरूको नष्ट गर्ने जुन काम भएको छ यसको नाम दुर्भाग्यवश हामीले शिक्षा भन्नु पर्छ।
दर्शक हजुर यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
जय होस्।
उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर माधव प्रसाद पोखरेल। आज 211 भानु जयन्ती देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। भानुभक्तको योगदान व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दैथ्यौं र आजको सन्दर्भ आजको औचित्य बारे डाक्टर पोखरेल केही विचार आफ्नो व्यक्त गर्दै हुनुहुन्थ्यो। अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी विदा हुन्छु। नमस्कार।